الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله الحمد للہ اجتماع ذکر و نعت محفل نعت کا آغاز تلاوت کلام مجید سے ہوگا
بسم اللہ الرحمن الرحیم القارعة ما القارعة وما أدراك ما القارعة القارعة ما القارعة وما أدراك ما القارعة يوم يكون الناس كالفراش المبثوث وتكون الجبال كالعهن المنفوش فأما من ثقلت موازينه فهو في عيشة راضية وأما من خفت موازينه فأمه هاوية وما أدراك ما هي وما أدراك ما هي نار حامية صدق الله العظيم يا الله 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 يا الله
شر ہے
سے برتر ہے یا اللہ 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 بس بیان کرتے ہیں سارے رنگ و شجر چاند ستارے بس بیان کرتے ہیں سارے رنگ و شجر چاند ستارے تسبیح ہر خوش کو تر ہے تسبیح ہر خوش کو تر ہے یا اللہ یا اللہ بولو یا اللہ یا اللہ کہو یا اللہ یا اللہ یا اللہ یا اللہ حلقت جب پانی کو تر سے رم جھیم رم جھیم برکھا برسے خلقت جب پانی کو تر سے رم جھیم 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 برکھا برسے برسے ہر ایک پر رحمت کی نظر ہے ہر ایک پر رحمت کی نظر ہے یا اللہ یا اللہ ہر ایک پر رحمت کی نظر ہے ہر ایک پر رحمت کی نظر ہے یا اللہ یا اللہ یا اللہ یا اللہ یا اللہ یا اللہ رات نے جب سر اپنا چھپایا چڑیوں نے یہ ذکر سنایا رات نے جب سر اپنا چھپایا چڑیوں نے یہ ذکر سنایا بار بسی میں سحر ہے بار بسی میں سحر ہے یا اللہ 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 بخش دے سوتار تو مولا واسطہ تجھ کو اس پیارے کا بخش دے سوتار تو مولا واسطہ تجھ کو اس پیارے کا بخش دے شوغم سب کو مولا بخش دے شوغم سب کو تجھ کو اس پیارے کارے کا جو سب نبیوں کا سرور ہے جو سب نبیوں نبیوں سرور ہے یا اللہ یا اللہ جو سب نبیوں نبیوں سرور ہے یا اللہ یا اللہ تو ہی مالک بحروں پر ہے یا اللہ یا اللہ تو ہی مالک جن و بشر ہے تو ہی مالک جن و بشر ہے یا اللہ 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 یا
سبحان اللہ سبحان اللہ
امام اعظم ابو حنیفہ امام اعظم ابو حنیفہ امام اعظم ابو حنیفہ امام اعظم ابو حنیفہ
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله ترمذی شریف کی حدیث مبارک ہے، حضرت عبداللہ بن مسعود رضی اللہ تعالی عنہ فرماتے ہیں، ایک مرتبہ میں نماز پڑھ رہا تھا اور سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم وہاں تشریف فرما تھے اور آپ کی خدمت میں شیخین کریمین سیدنا ابو بکر صدیق اور سیدنا عمر فاروق رضی اللہ تعالی عنہما بھی حاضر تھے۔ حضرت عبداللہ ابن مسعود فرماتے ہیں، میں نے نماز پڑھی اور نماز پڑھ کے میں نے اللہ تعالی کی ثنا کی، اس کے بعد نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم پر درود پیش کیا اور اس کے بعد میں نے اپنے لیے دعا مانگی، ثنا درود اور دعا۔ نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم ملاحظہ فرما رہے تھے
آقا کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے فرمایا سل تعطہ سل تعطہ، اے ابن مسعود مانگو تمہیں دیا جائے گا، مانگو تمہیں دیا جائے گا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔ محدث اعظم پاکستان مولانا سردار احمد صاحب رحمۃ اللہ علیہ اپنے وقت کے عظیم ترین محدثین میں، عظیم ترین پیشوائے اہل سنت میں، عظیم ترین خطبہ میں، عظیم ترین مدرسین میں، اور روحانیت اور باطن میں انتہائی اعلیٰ مقام رکھتے تھے۔ ابتدائی دنیاوی تعلیم حاصل کرنے کے دوران ہی کالج کے زمانے میں حجت الاسلام مولانا حامد رضا خان علی رحمۃ الرحمن کی زیارت اور تقریر کی برکت سے دنیاوی تعلیم سے دینی تعلیم کی طرف مائل ہوئے، اور اتنی محنت سے پڑھا۔ آپ کے اساتذہ کرام اور جن سے آپ نے فیض حاصل کیا ان میں تین ہستیاں نمایاں ہیں۔ ایک تو اعلیٰ حضرت کے دونوں شہزادے، بڑے شہزادے حجت الاسلام مولانا حامد رضا خان علی رحمۃ الرحمن، دوسرے شہزادے مفتی اعظم ہند مولانا مصطفیٰ رضا خان علی رحمۃ الرحمن، اور تیسرے مصنف بہار شریعت صدر الشریعہ بدر الطریقہ مولانا امجد علی اعظمی رحمۃ اللہ علیہ۔ یہ تین ہستیاں ہیں جن سے آپ نے فیض پایا، جن سے علم حاصل کیا، اور علم کے اس مقام تک پہنچے کہ بریلی شریف جو دنیا بھر میں علم کا انتہائی اعلیٰ مرکز تھا اور ہے، اس بریلی شریف کے جامعہ دارالعلوم منظر اسلام میں شیخ الحدیث کے مرتبے پر فائز ہو گئے۔ وہ مسند کہ جسے اعلیٰ حضرت علی رحمہ جیسی ہستی نے شرف بخشا تھا، جہاں اکابرین دین اور اکابرین اسلام نے تدریس کے فرائض سر انجام دیے، وہاں کی سب سے اونچی مسند پر محدث اعظم پاکستان رحمت اللہ علیہ تشریف فرما تھے، تدریس کی، جلیل القدر علماء پیدا کیے، پھر پاکستان بننے کے بعد پاکستان تشریف لائے، اور کچھ عرصے بعد پھر لائل پور جسے فیصل آباد اب کہتے ہیں، فیصل آباد آ گئے، اور فیصل آباد میں آپ نے جو جامعہ رضویہ قائم فرمایا، اپنے وقت کا اہل سنت کا پاکستان کا سب سے بڑا جامعہ، اور آپ کی تدریس کا یہ عالم تھا کہ پاکستان کے کونے کونے سے طلبہ اور علماء آپ سے فیض پانے کے لیے کھینچے چلے جاتے تھے، اور آپ کے جو شاگرد، ابھی تو شاید دنیا میں ایک یا دو آپ کے شاگرد حیات ہیں، زندہ ہیں، بقیہ دنیا سے تشریف لے گئے، لیکن آپ کے شاگردوں کے بارے میں یہ معروف تھا اور مشاہدہ تھا کہ آپ سے فیض پانے والے ہر شخص میں چند خصوصیات لازمی طور پر پائی جائیں گی، چند خصوصیات لازمی طور پر پائی جائیں گی۔ نمبر ایک، سرکار دو عالم نور مجسم صلی اللہ تعالی علیہ وآلہ وسلم کا زبردست عشق اور محبت ان کے دلوں میں ضرور ہوتی تھی۔ آپ سے جس نے چند مہینے یا ایک آدھ سال پڑا، عشق رسول صلی اللہ تعالی علیہ وآلہ وسلم اس کے دل میں اتر جاتا تھا، نمبر ایک۔ نمبر دو، آپ سے جنہوں نے بھی پڑا، ان کے دلوں میں سرکار غوث پاک رضی اللہ تعالی عنہ کی محبت ضرور سرایت کر جاتی تھی۔ تیسرے نمبر پہ، آپ سے پڑھنے والے ہر جید عالم اعلی حضرت امام اہل سنت کی تعلیمات پر دل و جان سے فدا ہوتے تھے۔ آپ سے پڑھنے والا ہر عالم اعلی حضرت کا عاشق، اعلی حضرت کا سچا محب، سچا نام لیوا، और आला हजरत के नाम को दुनिया भर में फैलाने वाला होता था। चौथी खसूसियत, आपके जितने भी शागिर्द जिन्होंने करीब से फैज पाया उन सब में अमल का, नमाज का, तहारत का, तकवे का, वरा का, खौफ खुदा का मंजर और मजहर उनकी जातों के अंदर जरूर मौजूद। और एक और वस्फ जो आपके शागिर्दों में था वो था कि सब में दीन की खिदमत का जज्बा कूट कूट कर भरा हुआ होता था। आपका जो शागिर्द जहां गया उसका इल्मी मयार जितना भी हो वो अपनी जगह पे खिदमत दीन के लिए एक चट्टान बन के साबित होता था। और पाकिस्तान के बड़े बड़े उलमा आपकी शागिर्दी पर नाज करते हैं और उसे अपने लिए शरफ समझते हैं। और हमारे मुल्क में बड़े बड़े उलमा के नाम लेंगे तो बिल वासिता या बिला वासिता वह मुहद्दिस आज़म रहमतुल्लाह अलैह के शागिर्द निकलेंगे। मुझे अल्हम्दुलिल्लाह बजाते खुद मुहद्दिस आज़म पाकिस्तान रहमतुल्लाह अलैह के दो शागिर्दों से पढ़ने का शरफ हासिल हुआ। एक मुफ्ती अब्दुल कय्यूम हजारवी साहब रहमतुल्लाह अलैह जामिया निज़ामिया लाहौर वाले और दूसरे शेखुल हदीस मौलाना गुलाम नबी साहब रहमतुल्लाह अलैह जो जामिया रजविया फैसलाबाद में शेखुल हदीस हुआ करते थे। और ये दोनों हस्तियां के ये वो हैं जो मुहद्दिस आज़म के शागिर थे और जिनका बजाते खुद मैंने मुशाहदा किया कि ये कैसे थे। मुफ्ती आज़म पाकिस्तान मुफ्ती अब्दुल कय्यूम हजारवी साहब रहमतुल्लाह अलैह उनकी हस्ती वो थी कि अगर कोई शख्स दो मिनट भी उनके पास बैठे तो उठते हुए खिदमत दीन का जज्बा लेके उठता था। दो मिनट भी बैठे उनके बैठते सादी बात ही ये थी, मौलाना क्या हो रहा है, क्या कर रहे हो, क्या दीन की खिदमत के लिए क्या हो रहा है, कोई किताब लिखी है, कोई मदरसा पढ़ा रहे हो, कोई मदरसा चला रहे हो, कोई बयानात करते हो, क्या करते हो, उनका मौजूए सुखन ही ये था। और दूसरे शेखुल हदीस मौलाना गुलाम नबी साहब रहमतुल्लाह अलैह जिनसे मैंने दौरा हदीस शरीफ पढ़ा उनका मामला ये था कि उनके पास बैठ जाएं तो नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम की मोहब्बत की बातें और तवक्कुल और कनाअत और अकीदे में मजबूती और अमल और वरा ये उनकी जात में नजर भी आता था और उनकी गुफ्तगू से भी यही मौजू झलकता था। तो ये थे मुहद्दिस आज़म पाकिस्तान मौलाना सरदार साहब रहमतुल्लाह अलैह। तो आपके ऊपर कई जिल्दों के अंदर किताबें उलमा ने तसनीफ फरमाई हैं। और आपका मामला ये था एक मरतबा हजरत अल्लामा मौलाना फैज़ अहमद उवैसी साहब रहमतुल्लाह अलैह बहुत बड़े हमारे बहुत बड़े आलिम दीन गुजरे हैं। दुनिया की तारीख में सबसे ज्यादा किताबें उन्होंने लिखी, मौलाना फैज़ अहमद उवैसी साहब रहमतुल्लाह अलैह ने दुनिया की तारीख में सबसे ज्यादा किताबें लिखी। 7000 किताबें जब लिखी थी तब तक का तो मुझे पता है कि इतनी उन्होंने मेंशन की थी कि इतनी लिखी, उसके बाद कितनी लिखी वो पता नहीं, इतनी किताबें। एक मरतबा उनसे किसी ने सवाल किया कि आपके उस्ताद मोहतरम मुहद्दिस आज़म पाकिस्तान मौलाना सरदार साहब रहमतुल्लाह अलैह ने कोई किताब भी लिखी है, तो फरमाया कि हाँ बहुत सारी लिखी। तो पूछने वाले ने कहा कि हजरत हमने तो कहीं नहीं देखी, तो मार्केट के अंदर भी नहीं मिलती। फरमाया उनकी एक किताब तो मैं बैठा हुआ हूं, फरमाया उनकी एक किताब तो मैं बैठा हुआ हूं, मुहद्दिस आज़म पाकिस्तान ने ये वाली किताबें लिखी है। यानी उलमा तैयार किए हैं, मुसन्निफीन, फुकहा, उलमा, मुहद्दिसीन, शुयूखुल हदीस, खुतबा, जय्यद उलमा, इस कैटेगरी के और इस मेयार के उलमा की जो पूरी खेप उम्मत को अता फरमाई है, फरमाए मुहद्दिस आज़म पाकिस्तान की यही किताबें। दाता साहब रहमतुल्लाह अलैह से मुहद्दिस आज़म पाकिस्तान अली रहमा को इतनी मोहब्बत थी कि महीने में एक मरतबा दाता साहब अली रहमा के मज़ारे पुर अनवार पर हाजिरी आपकी पूरी जिंदगी का मामूल था, पूरी जिंदगी का मामूल। और दाता साहब से इतना कुर्ब था, इतना कुर्ब था और ऐसा एतमाद था एक मरतबा आप पर कोई केस कर दिया कुछ लोगों ने, तो कोर्ट कचहरी तक मामला चला गया। कोर्ट से जो है वो समन पे समन यानी पेशी के लिए जो है वो हाजिरी का हुक्मनामा जारी होता रहा। तो आपके जो वकील थे उन्होंने कहा कि हजरत कोर्ट जाना ही पड़ेगा वरना हुक्मरान अब सख्त नाराज हैं, तो आपको कोर्ट जाना पड़ेगा। आपने फरमाया कि जनाब ये कोर्ट वाले अपना कुछ कर ले, हम अपनी कोर्ट में जाएंगे, हम अपनी कोर्ट में जाएंगे। सुबह फजर की नमाज के बाद आपने फरमाया कि चलो दाता साहब चलते हैं। दाता साहब गए, जाके हाजिरी दी, सलाम पेश की, अपनी मारूदात पेश की। अभी वापस नहीं पहुंचे थे कि जिस जज के पास आपका केस था खुद उसी ने फैसला जारी कर दिया कि मौलाना को आने की जरूरत नहीं है। और एक मरतबा दाता साहब अली रहमा के मजार पे आप हाजिर थे तो एक दरवेश और मजजूब सा आदमी था वो आया और आके आपका दामन पकड़ लिया, हजरत देखे मेहरबानी करे, करम कर दे, मेहरबानी आपकी, शफकत करे, बड़ा उसने इसरार शुरू किया। तो अब ना जान ना पहचान आपके जो साथ आपके खादिम थे उन्होंने बाद में पूछा हजरत ये क्या मामला था, फरमाया था कुछ मामला। अब लोग हैरान कि एक अजनबी दरवेश सा आदमी जिसका इल्मी वजाकता नहीं है और वो आके इतना पीछे पड़ा हुआ, वो जाके उसी के पीछे पड़ गए, जो खादिम थे वो उसी के पास चले गए कि भाई साहब क्या मामला, कुछ हमें भी बताओ। तो उसने कहा कि मैं यहाँ लाहौर शहर में विलायत के एक खास मनसब पर फाइज हूँ, विलायत के एक खास मनसब पर फाइज हूँ और मेरा दाता साहब ने यहां से सिंध में तबादला कर दिया और मेरा यहां से जाने को दिल नहीं करता, मेरा दिल है कि मैं दाता साहब के कदमों में रहूं। तो मैंने बहुत से औलिया किराम से अर्ज किया कि आप मेरी सिफारिश करें दाता साहब की बारगाह कि मेरा तबादला ना किया जाए और मैं यहीं पर रहूं। तो मुझे सब ने कहा कि यार दाता साहब से अगर बात मनवानी है ना तो ये मौलाना सरदार साहब ही मनवा सकते हैं, तो वो हर महीने आते हैं उनके पास, उनको पकड़ लेना और अपनी बात मनवा के छोड़ना। तो उसने कहा कि अल्हम्दुलिल्लाह मैंने मौलाना सरदार साहब से अर्ज की तो उन्होंने मेरा काम करवा दिया, मेरा तबादला रुक गया। तो ये थे मुहद्दिस आज़म पाकिस्तान मौलाना सरदार साहब रहमतुल्लाह अलैह। और भी आपकी विलायत और रूहानियत के बड़े खूबसूरत वाकियात हैं, बड़े ईमान अफरोज वाकियात हैं। एक शख्स मुझे वाकया याद आया, फैसलाबाद के करीब ही गोजरा शहर है, गोजरा के साथ दारुसलाम है जिसे टोबा टेक सिंह कहते हैं, तो वहाँ का एक चौधरी साहब थे। तो वो जुमा पढ़ने के लिए उनके दिल में आया कि यार किसी बड़े आलिम के पीछे जुमा पढ़ूँ और उसका मुरीद भी हो जाऊँ। तो किसी से उसने बात की, यार मैं मुरीद होना चाहता हूँ, किसका मुरीद हूँ, को पीर साहब बताओ। तो उन्होंने कहा यार आजकल ना एक बहुत बड़े मौलाना साहब हैं, वो पीर भी बहुत बड़े फैसलाबाद में होते हैं, मौलाना सरदार साहब, तो उनके पास जाके उनके मुरीद हो जाओ। उसने कहा चले मैं चलता हूँ, जुम्मा जाके पढ़ूंगा, जुम्मे के बाद फिर हजरत जब मुरीद बनाएंगे तो मैं मुरीद भी बन जाऊंगा। आके जुम्मा पढ़ा, अब जुम्मे अब मुहद्दिस आज़म पाकिस्तान रहमतुल्लाह अलैह का तरीक़ेकार ये था, आपकी तकरीर होती थी अकीदे के मौजू पर इंतहाई जोरदार, बिला खौफे लौमाता लाइन जिसे कहते हैं कि ला यखाफूना लौमाता लाइमीन, किसी मलामत की परवाह नहीं की कि मेरे बयान और मेरे अल्फाज के बारे में कोई क्या कहेगा। तो आपने वो अपने भरपूर अंदाज के अंदर आपने तकरीर की। अब जो चौधरी साहब थे उन्होंने दिल में ख्याल किया कि यार अजीब बात है, मैं तो पीर साहब का मुरीद होने आया हूँ, पीर साहिबान तो बड़े नरम नरम से होते हैं, ये तो बड़े सख्त हैं, ये तो इतनी सख्त तकरीर करते हैं। तो वो मुरीद हुए बगैर ही वापस चला गया। जाके सोया तो रात को उसने देखा कि एक बहुत बड़ा जलसा हो रहा है और स्टेज सजा हुआ और स्टेज के ऊपर जो है वो मुहद्दिस आज़म पाकिस्तान रहमतुल्लाह अलैह तकरीर फरमा रहे और दाएं बाएं जो है वो दो बुजुर्ग बैठे हुए, बड़ा नूरानी चेहरा, बड़ा रोशन चेहरा, और तकरीर वही वाली जो कल सुनी थी, जो जुम्मे में सुन गया था वही तकरीर हो रही ख्वाब में भी, और वो दो बुजुर्ग बैठे हुए। अब तकरीर खत्म हुई तो उसने अपने साथ ख्वाब में अपने साथ वाले किसी बंदे से पूछा कि ये मौलाना साहब के जो दाएं बाएं दो बुजुर्ग बैठे ये कौन है। उसने कहा कि ये तो हजरत श्री सकती रहमतुल्लाह अलैह हैं और ये हजरत जुनेद बगदादी रहमतुल्लाह अलैह। अब जो उसको उसकी आंख खुली और पता चला कि इन हस्ती पर किन का साया है और ये किन के मंजूरे नजर है। अगले जुमे फिर आया, जुम्मे की नमाज पढ़ी और उसके बाद वो लाइन लग के सारे मुलाकात कर रहे होते थे, तो मुलाकात की तो जब मुहद्दिस आज़म रहमतुल्लाह अलैह से आके जब मुसाफा किया तो मुहद्दिस आज़म ने फरमाया कि आ गया यकीन। मैं आ गया यकीन। तो ये मुहद्दिस आज़म पाकिस्तान मौलाना सरदार साहब रहमतुल्लाह अलैह थे। तो ये हमारे अल्हम्दुलिल्लाह अहले सुन्नत के अकाबरीन में एक बहुत बड़ा नाम था जिनका फैज़ अल्हम्दुलिल्लाह आज भी जारी है और पाकिस्तान के तमाम जामियात और मदारिस में आपका बिलवासिता फैज़ लाजमी तौर पर मौजूद होता है। अल्लाह ताला हमें उनका भी फैज़ान अता फरमाए। दूसरी अजीम हस्ती के जिनके तस्किरे के लिए यहाँ पर मौजूद है, इमाम आज़म अबू हनीफा रदी अल्लाह ताला अन्हु। हुनर में कामिल व अकमल इमाम आज़म हैं, हुनर में कामिल व अकमल इमाम आज़म हैं, सभी आइम्मा में अफजल इमाम आज़म हैं। अरब अजम के फकीहों को नाज है उन पर, अताए अहमद मुरसल इमाम आज़म हैं। बड़ी है चश्मे तफक्कुह की रोशनी जिससे, कठिन सवालों के वो हल इमाम आज़म हैं। तो ये इमाम आज़म रज़ी अल्लाह ताला अन्हु हैं, वो हस्ती कि जिंदगी के जिस पहलू को ले ले, उनकी जिंदगी के जिस पहलू को ले ले, इतना शानदार, इतना खूबसूरत और इस कदर आला और इस कदर बुलंद मेयार पर है कि अकल इंसानी हैरान हो जाती है। आपका इल्म देख ले, आपका अमल देख ले, आपका तकवा देख ले, आपका अखलाक देख ले, आपकी तिजारत और तिजारत के अंदर आपका वरा और जोहद देख लें, आपकी खिदमत दीन को देख लें, जिस काम के अंदर भी आपकी ज़ात मुबारका का मुताला करें, एक से बढ़ के एक खूबसूरत चीज नजर आती है। चंद एक चीजों पर कुछ मैं अर्ज करता हूं। इमाम आज़म रज़ी अल्लाह ताला अन्हु का नाम मुबारक है नुमान और वालिद साहब का नाम साबित, नुमान बिन साबित। 80 सन हिजरी में आप पैदा हुए और 150 सन हिजरी में आपकी शहादत हुई, आपको जहर का प्याला दिया गया था और उससे आपकी शहादत हुई। आपका जो नाम मुबारक नुमान है, इस नाम के बारे में उलमा ने फरमाया कि लफ्ज़ नुमान उस खून को कहते हैं, लफ्ज़ नुमान उस खून को कहते हैं जिस पर बदने इंसानी का निज़ाम चलता है। और बाद उलमा ने फरमाया कि नुमान जो है वो रूह को कहते हैं, नुमान जो है वो रूह को कहते हैं। तो आपकी ज़ाते मुबारका वो है जो इल्मे फिक्र, मसाइले शरईया और तदकीकात तहकीकात इस्लामिया और उलूमे दीनिया में जिसका मकाम ऐसा ही है जैसा बदन के लिए रूह का मकाम होता है। इल्म के अंदर आपका जो मकामो मर्तबा है और इल्म बल्कि जुमला उमूर दीनिया में जो आपका मकाम है, बुखारी और मुस्लिम की एक हदीस मुबारक है और वो हदीस आपके हक में है, आपके लिए बशारत है। उलमा की एक बहुत बड़ी तादाद ने यह फरमाया कि इस हदीस मुबारक के मिस्ताक इमाम आज़म अबू हनीफा रदी अल्लाह ताला। हदीस मुबारक क्या है? नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया, लौ कानल ईमानु इंद सुरैया लतनावलहु रिजालु मिन फारिसिन। फरमाया कि अगर ईमान सुरैया सितारों के पास भी होता, सुरैया जो है वो सितारों के झुरमट को कहते हैं जो आसमान पे चमकते हैं। फरमाया कि अगर ईमान इतनी दूर चला जाता कि आसमान के सितारों के झुरमट के पास चला जाता तो फरमाया कि फारिस के कुछ लोग उसे वहां से भी ले आते, फारिस के कुछ लोग उसे वहां से भी ले आते। امام اعظم رضی اللہ تعالیٰ عنہ کا اصل تعلق فارس سے تھا، ایران سے۔ تو نبی پاک علیہ السلام نے فرمایا کہ ایمان اس بلندی پر بھی پہنچ جاتا تو فارس کے کچھ لوگ وہاں سے بھی ایمان کو لے آتے۔ یہ امام اعظم، علمی مقام ایسا ہے۔ حضرت سفیان ثوری رحمت اللہ علیہ خود محدث، مجتہد اور امام۔ سفیان ثوری رحمت اللہ علیہ محدث، مجتہد، امام اور عظیم صوفی۔ آپ فرماتے ہیں، امام اعظم رضی اللہ تعالیٰ کو مخاطب کر کے فرمایا، اِنَّهُ لَيَكْشِفُ لَكَ مِنَ الْعِلْمِ عَنْ شَيْءٍ كُلُّنَا عَنْهُ غَافِلٌ، اے ابو حنیفہ، اللہ تعالیٰ تمہارے دل میں وہ علم ڈالتا ہے جس سے ہم سب غافل ہیں۔ اللہ تعالیٰ تمہارے دل میں وہ علم ڈالتا ہے۔ حضرت قاسم بن معن رحمت اللہ علیہ حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ کے اولاد میں سے ہیں، عظیم فقیہ تھے۔ ان کی عادت یہ تھی حضرت قاسم بن معن کی کہ امام اعظم کی مجلس میں بڑی کثرت سے جا کے بیٹھا کرتے تھے، حالانکہ خود بھی فقیہ تھے، خود بھی بہت بڑے مفتی تھے، لیکن امام اعظم کی بارگاہ میں بار 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 جاتے تھے۔ تو کسی نے کہا، اتنا زیادہ آپ ابو حنیفہ کے پاس اتنا زیادہ جاتے ہیں، اس کی کیا وجہ ہے؟ آپ نے جواب دیا، ما جلس الناس الی احد انفع مجالسۃ من ابی حنیفہ۔ فرمایا کہ اے لوگو، دنیا والوں نے ابو حنیفہ کی مجلس سے بڑھ کر کسی اور کی مجلس کو اتنا نفع بخش نہ پایا۔ پوری دنیا میں علمی اعتبار سے جتنا نفع امام ابو حنیفہ کی مجلس میں بیٹھنے سے حاصل ہوتا ہے، دنیا میں کسی اور کے بعد بیٹھنے سے حاصل نہیں ہوتا۔ یہ علم تھا۔ اور یہ سیکھنے والے کون ہیں؟ جو خود فقیہ ہیں، جو خود بہت بڑے عالم ہیں۔ اور پھر امام اعظم کی ذات مبارک وہ تھی کہ یہ علم ظاہر والے ہوں یا علم باطن والے، علم فقہ والے ہوں یا علم حدیث والے، علم تفسیر والے ہوں یا علم روحانیت والے، آپ کی بارگاہ سے ہر شخص آ کے فیض پاتا تھا۔ مفسرین علم تفسیر کا فیض پاتے، محدثین علم حدیث کا فیض پاتے، فقہا علم فقہ کا فیض پاتے، اور صوفیہ آپ سے تقوی و طہارت سیکھتے۔ ان میں ایک بہت بڑا نام حضرت داؤد طائی رحمت اللہ علیہ، عظیم ولی، جن کا تذکرہ جو ہے وہ کتابوں میں ملتا، جن کی عظمت و شان معروف ہے۔ حضرت داؤد طائی رحمت اللہ علیہ، آپ امام اعظم کی بارگاہ میں آتے تھے، علم سیکھتے تھے، اور آپ کے بارے میں آپ نے فرمایا، حضرت داؤد طائی نے فرمایا ذالک نجم یہتدی بہ الساری، فرمایا کہ ابو حنیفہ وہ روشن ستارہ ہے، ابو حنیفہ وہ روشن ستارہ ہے کہ جس سے چلنے والے روشنی حاصل کرتے ہیں۔ علم کی راہ پہ چلنے والے، دین کی راہ پہ چلنے والے، تقوی کی راہ پہ چلنے والے، اور معرفت کی راہ پہ چلنے والے، جن سے روشنی حاصل کرتے ہیں۔ اور حضرت سعید بن ابی عروبہ رحمت اللہ علیہ، یہ بھی بہت بڑے محدث اور فقیہ ہیں۔ انہوں نے فرمایا، امام اعظم کے بارے میں فرمایا، لقد فتح اللہ لهذا الرجل في الفقه شيئا كانه خلق له، فرمایا کہ امام ابو حنیفہ کی یہ شان ہے کہ اللہ تعالی نے فقہ میں ان کے لیے علم کو ایسے کھول دیا ہے کہ جیسے ابو حنیفہ کو اللہ تعالیٰ نے پیدا ہی فقہ کے لیے کیا ہے، جیسے اللہ تعالیٰ نے انہیں پیدا ہی فقہ کے لیے کیا ہے، ان کے لیے علم کو ایسے کھول دیا ہے۔ اور حضرت امام زفر رحمت اللہ علیہ بھی امام مجتہد ہیں، یہ فرماتے ہیں، فرمایا کانا اذا تکلما، جب امام اعظم رضی اللہ تعالیٰ عنہ کلام فرماتے، کانا اذا تکلم خوشل الیک ان ملکا یلقنہ، فرمایا کہ جب امام اعظم کلام کرتے تو دیکھنے والے تجھے یوں لگے گا کہ جیسے ان کے پاس کوئی فرشتہ کھڑا ہے اور فرشتہ ان کے دل کے اندر علم ڈال رہا ہے، جیسے فرشتہ ان کے دل میں علم ڈال رہا ہے، ایسا صاف ستھرا اور نقی اور صفی اور ایسا اعلیٰ اور روشن علم آپ اپنی زبان سے ادا فرماتے تھے۔ और ये क्यों ना हो कि इमाम आदम रदी अल्लाह ताला अन्हों पर बतौर खास सरकार दो आलम सल्लल्लाहु ताला अलैहि वसल्लम की नजरे करम थी। हुजूर दाता गंजबख्श अली हजवेरी रहमतुल्लाह अलैह कशफुल महजूम में फरमाते हैं कि मैंने एक मरतबा ख्वाब देखा कि नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम तशरीफ ला रहे हैं बाबे बनी शेबा से, मक्का खाने काबा के पास जो बाबे बनी शेबा है उसके पास से तशरीफ ला रहे, और आपके पहलू में एक सफेद दाढ़ी वाले बुजुर्ग हैं, एक सफेद दाढ़ी वाले बुजुर्ग हैं, लेकिन नबी पाक अली सलातो सलाम ने उनको ऐसे पकड़ा हुआ है कि जैसे किसी छोटे से बच्चे को पकड़ते, जैसे बच्चे को बड़ी शफकत से, बड़ी बड़े लाड से, बड़ी मोहब्बत से पकड़ते, तो नबी पाक अली सलातो सलाम ने वो सफेद दाढ़ी वाले बुजुर्ग को इस तरह पकड़ा हुआ। तो मैंने अर्ज की या रसूलल्लाह ये कौन है जिन पे इतनी शफकत है, जिनके साथ इतना प्यार फरमा रहे, ये कौन है? नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया, ए अली, दाता साहब का नाम अली था, फरमाया ए अली, ये तेरे मुल्क का इमाम अबू हनीफा है, ये तेरे मुल्क का इमाम अबू हनीफा है। तो नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम की नजरे शफकत और नजरे करम जिन पर यूं हर आन रहती थी, तो अल्लाह ताला ने उलूम के अंदर उनको ऐसा मकाम अता फरमाया। मुजद्दिद रफ़सानी रहमतुल्लाह अलैह, इमाम रब्बानी मुजद्दिद रफ़सानी रहमतुल्लाह अलैह, नक्शबंदियों के अजीम पेशवा, आप फरमाते हैं कि मैंने निगाह कश्फ से देखा, हालत कश्फ में जो फिकह हनफी है, जो इमाम आजम की फिक है वो, और जो दीगर आइमा की फिक है, इमाम मालिक, इमाम शाफी, इमाम अहमद, जो उनकी फिक है, तो मैंने देखा कि इमाम आजम की फिक ये एक अजीम दरिया की सूरत में है, एक दरिया है जो रवा है, इल्म का दरिया जारी है, फिक का दरिया जारी है। और फरमाया कि जो बाकी आइमा है उनकी जो मैंने फिक देखी तो वो मुझे नहरों की सूरत में छोटी छोटी नजर आई। इशारा किस तरफ है? ये एक तो ये है कि इल्म के अंदर जो मकाम इमाम आजम का है वो किसी और का नहीं, और दूसरा दुनिया में जितनी मकबूलियत और जितने पैरोकार इमाम आजम को मिले उतने किसी और इमाम को नहीं मिले। सबसे ज्यादा दुनिया में तकलीद करने वाले इमाम आजम अबू हनीफा रहमतुल्लाह अलैह की है, जो फिक्ह हनफी में तकलीद करते हैं। आला हजरत अली रहमा अपने मशहूर सलाम में, सलाम रजा में आप फरमाते हैं, शाफ़ई मालिक अहमद इमाम हनीफ, शाफ़ई मालिक अहमद इमाम हनीफ, चार बागे इमामत पे लाखों सलाम। शाफ़ई मालिक अहमद इमाम हनीफ, चार बागे इमामत पे लाखों सलाम, कामिलाने तरीकत पे कामिल दुरूद, हामिलाने शरीयत पे लाखों सलाम। तो ये इमाम आजम रदी अल्लाह ताला अन्हु, तो ये आपका इल्मी जो मकाम था ये मैंने उसके हवाले से थोड़ा सा अर्ज किया। अब आपकी जिंदगी के जो पहलू हैं वो तो चूंकि बहुत सारे हैं, सिर्फ एक या दो जो है वो मैं बस अर्ज करता हूँ। वाकयात आपका जो किरदार और आपका जो अमल था वो कैसा था? हजरत अब्दुल्ला बिन मुबारक रहमतुल्लाह अलैह, अजीम मुहद्दिस और अजीम मुज्तहिद, इन्होंने हजरत सुफियान सौरी से कहा कि इमाम अबू हनीफा रहमतुल्लाह अलैह गीबत करने से बहुत दूर थे, गीबत करने से बहुत दूर थे, और फरमाते हैं कि मैंने पूरी जिंदगी में इमाम अबू हनीफा की जबान से किसी मुखालिफ की भी गीबत नहीं सुनी, किसी मुखालिफ की भी गीबत नहीं सुनी। तो जब हजरत सुफियान सौरी रहमतुल्लाह अलैह ने यह फरमान सुना, ये बात सुनी, तो कहने लगे अल्लाह की कसम अबू हनीफा बहुत अकलमंद थे, वो अपनी नेकियों पर कोई ऐसा अमल मुसल्लत नहीं करना चाहते थे जो उनकी नेकियों को जाये कर दे, वो अपनी नेकियों पर कोई ऐसा अमल मुसल्लत नहीं करना चाहते थे जो उनकी नेकियों को जाये कर दे। अच्छा, एक और दूसरे बुजुर्ग हैं हजरत जामूरा रहमतुल्लाह अलैह, वो फरमाते हैं कि इमाम आजम अबू हनीफा रदी अल्लाह ताला अन्हु की जबान मुबारक बड़ी सच्ची थी और कभी किसी का जिक्र बुराई के साथ ना करते थे। एक मरतबा उनसे कहा गया, इमाम आजम से कहा गया कि हुजूर लोग आप पर इतराज करते हैं, आप पर मुख्तलिफ किस्म के इतराजात आप पे लगाते हैं, आप कभी उन पर इतराज नहीं करते। आप पर तो बहुत से लोग इतराज करते हैं, आप कभी किसी पर इतराज नहीं करते। तो आपने क्या जवाब दिया? आपने फरमाया ज़ालिका फ़ज़लुल्लाह युतीही मन यशा, ये अल्लाह का फजल है जिसे चाहे अता फरमा दे। ये जबान की हिफाजत, ये जबान की सदाकत, ये गीबत से बचना, ये एतराज करने से बचना, ये बोहतान और इल्जाम लगाने से बचना, और ये किसी की दिल शिकनी और दिल आजारी ना करना, फरमाया कि ये अल्लाह का फजल है, अल्लाह ताला जिसे चाहे अता फरमा दे। ये थे इमाम आजम रजी अल्लाह ताला ने। आपके बारे में एक बड़ा जामे किस्म का कलाम जो है वो इमाम अबी यूसुफ रहमतुल्लाह अलैह ने फरमाया। इमाम अबी यूसुफ रहमतुल्लाह अलैह काजिल कुजात थे, काजिल कुजात चीफ जस्टिस। उस वक्त पूरी दुनिया में जहां पर भी इस्लामी हुकूमत थी वो खलीफा थे हारून रशीद, मशहूर खलीफा हारून रशीद, उनकी तरफ से जो चीफ जस्टिस थे वो इमाम अबू यूसुफ रहमतुल्लाह अलैह थे। एक मरतबा हारून रशीद ने कहा कि ए इमाम अबू यूसुफ, मुझे आप अपने उस्ताद मोहतरम की का कुछ किरदार बताएं, कुछ इनकी जिंदगी के बारे में बताएं कैसी थी। इमाम अबू यूसुफ ने जो अखलाक और जो किरदार बयान किया है वो जरा आप सुने। और एक लफ्ज होता है आलिम रब्बानी, आलिम रब्बानी का मतलब है वो आलिम के जिसने रब के साथ लौ लगा ली, वो आलिम जिसने रब के साथ लौ लगा ली। बड़ा खालिस आला दर्जे के इल्म अमल वाला जो आलिम होता है उसे आलिम रब्बानी कहते हैं। इमाम अबू यूसुफ रहमतुल्लाह ने क्या तारुफ करवाया? फरमाया कि इमाम अबू हनीफा हराम चीजों से खुद भी बचते और दूसरों को भी बचाने की शदीद कोशिश करते थे। बगैर इल्म के दीन में कोई बात भी कहने से डरते थे, अल्लाह ताला की इबादत में इंतहाई मुजाहदा करते, दुनियादारों से दूर रहते, कभी किसी की खुशामद ना करते, अक्सर खामोश रहते, दीनी मसाइल में गौरव फिक्र किया करते, इल्म अमल में बुलंद रुतबा होने के बावजूद आजजी और इनकिसारी के पैकर थे। जब उनसे कोई मसला पूछता तो कुरान और सुन्नत की तरफ रुजू करते, कुरान और सुन्नत में अगर जवाब ना मिलता तो हक तरीके पर कयास करते, अपने नफ्स और अपने दीन की हिफाजत करते, और राह खुदा में इल्म और माल दोनों खूब खर्च करते। उनका नफ्स तमाम लोगों से बेनियाज था, लालच और हिर्स की तरफ उनका मैलान न था, गीबत करने से बहुत दूर थे, जिसका भी जिक्र करते भलाई के साथ जिक्र करते। जब ये औसाफ बयान किए तो खलीफा हारून रशीद ने कहा कि सालहीन के अखलाक ऐसे ही होते हैं, सालहीन के अखलाक, नेक लोगों के अखलाक ऐसे ही होते हैं। फिर उसके बाद अपने कातिब से कहा, जो राइटर था उससे कहा कि इन्हें लिख लो, ये जितनी बातें इमाम आजम के बारे में कही गई हैं लिख लो। और अपने बेटे से कहा कि ए बेटा इन औसाफ को याद कर लो, इन औसाफ को याद कर लो। तो ये इमाम आजम अबू हनीफा रदी अल्लाह ताला अन्हो के मुबारक किरदार की एक मामूली सी झलक थी। वरना जो आपका इल्म और इल्म की गहराई है, जो आपका कश्फ और कश्फ की बुलंदी है, जो आपकी इबादत और इबादत में खुशू है, जो आपकी तिलावत और तिलावत की कसरत है, जो आपका जिक्र इलाही और जिक्र इलाही में मशगूली है, जो आपका अमल और अमल की रिफात है, और जो आपकी जिंदगी और जिंदगी की नफासत है, और जो आपका किरदार और किरदार का हुस्न है, वो ऐसा है कि एक एक शय के ऊपर उलमा ने किताबें तशरीह फरमाई। और अल्हम्दुलिल्लाह कि हम उसी इमाम आजम इमामुल आइम्मा काशिफुल गुम्मा इमाम आजम अबू हनीफा रदी अल्लाह ताला अनहु की तकलीद करते हैं और उनके पीछे आंखें बंद करके चलते हैं, और कुरान और हदीस के अंदर हर इधर उधर के आदमी की नहीं सुनते बल्कि उस हस्ती की सुन के उसके पीछे चलते हैं कि जिसकी बशारत नबी पाक अलैहिस्सलाम ने हदीस में अता फरमाई थी। और उस इमाम की तकलीद करते हैं कि जिस इमाम की शान उनके जमाने के इमामों और मुज्तहिदों ने बयान फरमाई, और उस इमाम की तकलीद करते हैं कि जिनकी तकलीद करने को हजरत दाऊताई, हजरत फुजैल बिन अयाज, हजरत दाता साहब गंजबख्श अली हजवेरी और दुनिया के बड़े बड़े औलिया किराम जिनकी तकलीद करने को अपने लिए शर्फ समझते हैं, उस इमाम आजम रजी अल्लाह ताला अन्हु की तकलीद करते हैं। और इंशाअल्लाह अज़्ज़ा वजल इसी तकलीद से और इसी इत्तिबा से इंशाअल्लाह अज़्ज़ा वजल हमारी आखिरत की नजात होगी। अल्लाह तबारक व ताला हमें अपने इन बुजुर्गों की सच्ची अकीदत तो मोहब्बत अता फरमाए। आमीन बिजाहिन नबीहिल अमीन सल्लल्लाहु अलैहि वसल्लम।
सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। पुल से उतारो राह
सलाम मेराज पर तशरीफ ले गए।
सुभान अल्लाह।
یوں جائیے کہ گرد سفر کو خبر نہ ہو، خوراک کی جو رفتار تھی وہ سب سے تیز تھی، اور ایسے سفر ہے کہ ساتھ جو گرد ہے اس طرح سفر کریں کہ گرد سفر کو بھی خبر نہ ہو. وہ معراج کی واقعے کا ذکر ہو رہا ہے جب نبی پاک نے براق پر سفر کیا اور اس سے آگے رف رف کا سفر ہے. سبحان اللہ، یوں جائیے کہ گرد سفر کو خبر نہ ہو.
کہتی تھی یہ برا کسے اس کی صبح قدوی،
امیر اہل سنت دامت برکات عالیہ کا بھی پیغام شریف لایا ہے، انشاءاللہ وہ ہم سنیں گے ہمارے مرشد گرامی کیا فرماتے ہیں. انشاءاللہ صلوا علی الحبیب صلی اللہ علی محمد صلی اللہ
نحمده ونصلي ونسلم على خاتم النبيين مسلمانوں کے چوتھے خلیفہ شیر خدا کرم اللہ وجہہ الکریم فرماتے ہیں، جب کسی مسجد کے پاس سے گزرو تو اللہ کے پیارے پیارے نبی مکی مدنی محمد عربی صلی اللہ علیہ وسلم پر درود پاک پڑھو.
صلوا علی الحبیب صلی اللہ علیہ محمد.
الحمدللہ اس وقت مدنی چینل پر حضرت امام اعظم اور حضرت محدث اعظم کے عرس کے سلسلے میں محفل نعت و بیان کا سلسلہ ہے، تو میں بھی آواز کی صورت میں شرکت کی سعادت حاصل کروں گا چند منٹ کے لیے. پہلے تو میں آپ کو مبارکباد دے دوں. الحمدللہ ماہ درود و سلام پیارے پیارے آقا صلی اللہ علیہ وسلم کا مہینہ شعبان مبارک ہو.
میری طرف سے بھی آپ سب کو شعبان مبارک ہو.
پہلے تو امام اعظم رحمۃ اللہ علیہ کے تعلق سے گزارش کروں گا، پھر اس کے بعد حضرت مولانا سردار احمد صاحب رحمۃ اللہ علیہ کا بھی ایک واقعہ آپ کو سناؤں گا انشاءاللہ الکریم. حضرت سیدنا امام اعظم کروڑوں حنفیوں کے پیشوا حضرت امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کا نام نامی اسم گرامی یعنی مبارک نام نعمان، والد محترم کا مبارک نام ثابت اور کنیت ابو حنیفہ ہے. آپ رحمۃ اللہ علیہ 70 ہجری میں عراق کے مشہور شہر کوفہ میں پیدا ہوئے اور 80 سال کی عمر میں 2 شعبان شریف 150 ہجری میں وفات پائی. ہے نام نعمان ابن ثابت ابو حنیفہ ہے ان کی کنیت، پکارتا ہے یہ کہہ کے عالم امام اعظم ابو حنیفہ
رحمت اللہ علیہ.
حضرت امام اعظم ابو حنیفہ رحمت اللہ علیہ نے اپنی زندگی میں 55 حج کیے، 55. جب آخری بار حج کی سعادت حاصل کی تو خدام کعبہ مشرفہ نے آپ رحمت اللہ علیہ کی خواہش پر باب الکعبہ یعنی کعبہ شریف کا گیٹ کھول دیا. آپ رحمت اللہ علیہ بڑی عاجزی کے ساتھ اندر داخل ہوئے اور بیت اللہ کے دو پلرز کے درمیان کھڑے ہو کر 2 رکعت میں پورا قرآن کریم ختم کیا، پھر دیر تک رو رو کر دعائیں مانگتے رہے. اس دوران بیت اللہ کے ایک کونے سے آواز آئی، تم نے اچھی طرح ہماری معرفت یعنی پہچان حاصل کی اور خلوص کے ساتھ خدمت کی، ہم نے تمہیں بخشا اور قیامت تک جو تمہارے مذہب پر ہوگا یعنی تمہاری تقلید کرے گا اس کو بھی بخش دیا.
سبحان اللہ ماشاء اللہ کیا بات ہے امام اعظم کی.
الحمدللہ الکریم، ہم کس قدر خوش نصیب ہیں کہ ہمیں حضرت سیدنا امام اعظم ابو حنیفہ رحمۃ اللہ علیہ کا دامن کرم ہاتھوں میں آیا اور الحمدللہ ہم حنفی ہیں. چاروں امام برحکے، امام شافعی، امام مالک، امام احمد بن حنبل، یہ بھی 3 امام ہیں تو ان کے ماننے والے بھی یہ سب برحکے، ہم حنفی ہیں. مروں شغاد زیر سبز گنبد ہو میرا مدفن، بقیع غرقد کرم تو پھیلے رسول اکرم امام اعظم ابو حنیفہ
رحمت اللہ علیہ.
ہمارے امام اعظم پر شہنشاہ امم رسول اکرم صلی اللہ علیہ وسلم کا بے حد لطف و کرم تھا. مدینہ منورہ میں جب آپ رحمت اللہ علیہ نے سرکار نامدار مدینہ کے تاجدار صلی اللہ علیہ وسلم کے روضہ پرانوار پر اس طرح سلام عرض کیا، السلام علیکم یا سید المرسلین، تو روضہ انور سے جواب کی آواز آئی، وعلیک السلام یا امام المسلمین، تمہارے دربار کا گدا ہوں میں، سائل عشق مصطفیٰ ہوں، کرو دعا یا امام اعظم، امام اعظم ابو حنیفہ رحمت اللہ علیہ. حضرت محدث اعظم پاکستان مولانا سردار احمد صاحب رحمۃ اللہ علیہ بہت بڑے عالم دین گزرے اور پاکستان کے فیصلہ آباد شہر میں آپ کا مزار ہے. عاشق درود و سلام حضرت مفتی محمد امین صاحب رحمۃ اللہ علیہ فیصلہ آباد والے، یہ حضرت کے شاگرد تھے. فرماتے ہیں کہ حضرت محدث اعظم پاکستان رحمۃ اللہ علیہ کے مکان عالی شان میں تو بورنگ کا سلسلہ تھا اور نل کے لیے کھدائی ہو رہی تھی، پانی کے لیے مزدور کام کر رہے تھے. حضور محدث اعظم پاکستان رحمۃ اللہ علیہ درس حدیث سے فارغ ہو کر تشریف لائے، آپ نے مزدوروں کو چھٹی دی کہ آپ لوگ اب جائیں آرام کریں، اور پھر مجھ سے فرمایا کہ اٹھاؤ پھاوڑا اور یہ جو کھدی ہوئی جگہ ہے اس میں مزید مٹی کھود کے نکالو. تو میں نے اور میرے بھائی حاجی محمد حنیف ہم دونوں نے مل کر وہ پھاوڑا چلایا، تھوڑی سی مٹی نکالی تو محدث اعظم رحمۃ اللہ علیہ فرمانے لگے بس بس اب رہنے دیجیے. ہم لوگ گھبرائے کہ شاید بھول ہو گئی ہے، ہم مطلب صحیح مٹی نہیں نکال پائے. تو حضرت محدث اعظم پاکستان رحمۃ اللہ علیہ نے ہماری شرمندگی یا گھبراہٹ جو تھی ماپ لی اور فرمانے لگے کہ یہ بات نہیں ہے، تم لوگ طالب علم دین ہو اور میں چاہتا تھا کہ طالب علم دین کے ہاتھ بھی لگ جائیں یہاں پر اس مٹی پر اور اس طرح اللہ کرے کہ ان کی برکت سے پانی میٹھا نکل آئے. سبحان اللہ، یہ تھی طلبہ کرام کی حوصلہ افزائی اور یہ تھا طلبہ علم دین سے محبت کا انداز. یہ واقعی ہمارے لائق تقلید فعل ہے. طلبہ کرام جو دینی طالب علم ہوتے ہیں ان کی بڑی فضیلت ہوتی ہے، یہاں تک کہ جب یہ علم دین حاصل کرنے کے لیے نکلتے ہیں تو ان کی راہوں میں فرشتے ان کی تعلیم کے لیے پر بچھاتے ہیں. بڑے مبارک قوم ہے یہ طلبہ علم. علم دین، کہ یہ بہت کچھ اپنا چھوڑ کر علم دین حاصل کرنے کے لیے آ کے پڑھ جاتے ہیں مدارس میں، جامعات المدینہ میں دیکھیں کہاں کہاں سے طلبہ کرام آتے ہیں اور پڑھ رہے ہوتے ہیں علم دین. اللہ پاک سب کو برکتیں دے، ان کی برکتیں ہمیں نصیب کرے. میں تو کبھی کبھی طلبہ علم دین کے صدقے میں مغفرت کی دعا کیا کرتا ہوں، آج بھی کر لیتا ہوں. یا اللہ پاک طلبہ علم دین کے صدقے میری بے حساب مغفرت فرمائے. میں نے آپ کا بہت سارا وقت لے لیا. دعوت اسلامی آپ کی اپنی سنت و بری تحریک ہے، اس کے دینی ماحول سے ہر دم وابستہ رہی ہے. ہفتہ وار اجتماعات وغیرہ میں بھی حاضری دیتے رہیں اور مدری قافلوں کے مسافر بھی بنا کریں، نیک اعمال کا رسالہ لیں، اس کو روزانہ اپنے اعمال کا جائزہ لے کر اس کے خانے پر کر کے ہر مہینے کی پہلی تاریخ کو اپنے ذمہ دار کو جمع کروا کریں. دعوت اسلامی دینی کام عملی طور پر جاری رکھیں. اللہ پاک آپ سب کو دونوں جہانوں کی بھلائیوں سے مالا مال فرمائے. بے حساب مغفرت آپ کا، آپ کے ماں باپ کا اور آپ کی آل اولاد کا مقدر کرے. آپ کے صدقے مجھ گناہگاروں کے سردار کے حق میں بھی یہ دعائیں قبول ہوں.
اللہم آمین. نماز روزوں کی پابندی کرتے رہیے، مدنی چینل دیکھتے رہیے. صلو علی الحبیب صلی اللہ علیہ
محمد. امیر اہل سنت نامت برکات عالیہ کی بزرگوں سے دیکھیں عقیدت، اور پھر طلباء کرام سے بھی کیسی آپ کو محبت ہے. اللہ تعالی ہمیں ان کا صدقہ عطا فرمائے. اب ہم کلام سنیں گے مفتی اعظم ہند رحمۃ اللہ تعالی علیہ کا، حبیب خدا کا نظارہ کروں میں.
صلو علی الحبیب صلی اللہ علی محمد وعلی آلہ بارک وسلم. حبیب خدا کا نظارہ کروں میں، حبیب خدا حبیبِ خدا کا نظارہ کروں میں، حبیبِ خدا کا نظارہ کروں میں، دل و جان پر دل و جان پر مت
منور میری آنکھوں کو میرے شمس و ضحا کر دے،
منور
میری آنکھوں کو میرے شمس و ضحا کر دے،
منور
میری آنکھوں کو میرے شمس و ضحا کر دے،
منور
میری آنکھوں کو میرے شمس و ضحا کر دے،
جب چاہے جسے چاہے، وہ جب چاہے جسے چاہے، اسے فرما روا کر دے، وہ جب چاہے جسے چاہے، ہاں وہ جب چاہے جسے چاہے، اسے فرما روا کر دے، نبی مختار کل کو جو چاہے عطا کرے،
اور نبی سے جو ہے بیگانہ اسے دل سے
دے جدا کر دے نبی سے جو جدا کر دے
ادھر مادر برادر جانو مالوں پر فردا کر دے ادھر مادر برادر جانو مالوں پر فردا کر دے ادھر مادر برادر جانو مالوں پر فردا کر دے
کی من کا وقت کے دوشے
ڈالو نظر کرم سرکار ڈالو نظر کرم سرکار ڈالو نظر کرم سرکار ڈالو نظر کرم سرکار اپنے من کو
ہمارے آقا ہمارے مولا امام اعظم ابو حنیفہ
ہمارے آقا ہمارے مولا امام اعظم ابو حنیفہ ہمارے آقا ہمارے مولا امام اعظم ابو حنیفہ
اللہ تعالیٰ ہمارے امام اعظم رحمت اللہ علیہ کی تربت پر کروڑہ رحمت نازل فرمائے. مولانا سردار صاحب محدث اعظم پاکستان کی قربت پر کروڑا رحمتوں کا نزول فرمائے اور آپ کی برکتوں سے ہم سب کو مارا مال فرمائے اور بزرگوں کی نیاز کرتے رہنا چاہیے. اس کی ترغیب تو امیر اہل سنت دیتے رہتے ہیں, ہم دیکھتے ہیں امیر اہل سنت ہمیں ترغیب دے رہے ہیں.
حضرت سیدنا سفیان بن عیینہ رحمت اللہ علیہ فرماتے ہیں, مڑ مڑ کرنے والا مت بننا بلکہ تمام امور میں اپنی مروت کو محفوظ رکھنا.
یا اللہ پاک کرم فرما دے.
جو بے مثال آپ کا ہے تقویٰ تو بے مثال آپ کا ہے فتوا ہے علم و تقویٰ کے آپ سنگم امام اعظم ابو حنیفہ. آج دو شعبان شریف 1444 ہجری ہم نے امام ابو حنیفہ رحمۃ اللہ علیہ کا عرس کیا ہے. کل پہلی تاریخ حضرت مولانا سردار احمد صاحب رحمۃ اللہ علیہ کا عرس بھی گزرا, تو ہم نے دونوں بزرگوں کی نیاز کی ہے. آپ نے بھی اگر نہ کی ہو تو نیاز کر لیجئے گا.
سبحان اللہ. انشاءاللہ ہم بھی نیت کرتے ہیں اور جن کی نیت بن رہی ہے وہ بھی نیت کریں گے اپنے گھر کے اندر. انشاءاللہ امام اعظم رحمۃ اللہ تعالی علیہ کی نیاز کریں گے, محدث اعظم پاکستان کی نیاز کریں گے انشاءاللہ. الحمدللہ رب العالمین والصلاة والسلام علی خاتم النبیین جز اللہ عنا محمدا صلی اللہ علیہ وسلم ما هو اہلہ. اللہم ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار یا رب مصطفیٰ عز وجل. وصلی اللہ علیہ وسلم. آج کی ہماری اس محفل نعت اور میرے پاس جو موجود نیکیاں یہ سب تیرے دربار میں پیش کرتے ہیں, اے اللہ قبول فرما. اے رب کریم یہ ثواب ہمارے پڑھنے کے مطابق نہیں بلکہ اپنی رحمت کے شایان شان عطا فرما, اور ہماری طرف سے اپنے پیارے محبوب صلی اللہ علیہ وسلم کے دربار مقدس میں پیش کرتے ہیں قبول فرما, اور بوسیلہ رحمت للعالمین صلی اللہ علیہ وسلم ان کو بھی عطا فرما. جملہ انبیاء و مرسلین, خلفائے راشدین, امہات المؤمنین, تمام صحابہ و تابعین, اہل بیت کرام, ازواج مطہرات اور تمام اولیاء کاملین, آئمہ مجتہدین, اولیاء کاملین, علماء عاملین کے درباروں میں پیش کرتے قبول فرما. اے اللہ اس کا ثواب امام اعظم ابو حنیفہ رضی اللہ تعالی عنہ کے دربار میں پیش کرتے قبول فرما, امام شافعی کے دربار میں پیش کرتے قبول فرما, امام حنبل کے بارگاہ میں پیش کرتے ہیں قبول فرما. اے اللہ تمام آئمہ مجتہدین کے درباروں میں پیش کرتے ہیں قبول فرما. اے اللہ اس کا ثواب امام اہل سنت اعلی حضرت کے دربار میں پیش کرتے ہیں, آپ کے تمام خلفاء اور آپ کے تمام خلفاء کے خلفاؤں کو پیش کرتے ہیں قبول فرما, خصوصاً محدث اعظم پاکستان رحمۃ اللہ علیہ کو پیش کرتے ہیں قبول فرما, حضور خطب مدینہ کو پیش کرتے ہیں قبول فرما, خصوصاً بالخصوص مفتی دعوت اسلامی مفتی فاروق رحمۃ اللہ علیہ, حاجی مشتاق اور حاجی زمزم رحمۃ اللہ علیہ کو پیش کرتے ہیں, امیر اہل سنت کی جتنی ہمشیرہ ہیں مرحومہ ان سب کو پیش کرتے ہیں قبول فرما لے. الہ العالمین آج کی اس محفل پاک کو اے پروردگار ہم سب کے حق میں بھی قبول فرما. الہ العالمین ہمارے لیے مغفرت کا ذریعہ بنا. آج کی اس مقدس شب کو اے اللہ ہمارے لیے مغفرت کا ذریعہ بنا. اے اللہ امام اعظم ابو حنیفہ کے تقوی کا واسطہ, ان کی عبادت کا واسطہ, ان کی ریاضت کا واسطہ مولا, ان کے طویل طویل قیام کا واسطہ, اے اللہ ان کے جو انہوں نے علم دین حاصل کیا, اے اللہ ان کا صدقہ ہمیں عطا فرما. مولا ہم سب کے غم و ہموں کو دور فرما, بیماروں کو شفا دے, مقروضوں کو قرضوں سے نجات دے, بے اولادوں کو اولاد دے. ناظرین اور حاضرین میں جتنے حاضر ہیں ان کے گھروں میں جو بیمار ہیں, قرض دار ہیں, بے روزگار ہیں, اے اللہ بے اولاد ہیں, سب پر آج اس مقدس رات کے صدقے میں کرم کر دے مولا, سب کی حاجتیں پوری کر دے اور ہم سب کی خطاؤں کو معاف کر دے. آمین. بجاہ خاتم النبیین صلی اللہ علیہ وسلم. ان اللہ وملائکته یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. صلی اللہ علی النبی الامی والہ صلی اللہ علیہ وسلم صلاۃ و سلام علیک یا سیدی یا رسول اللہ بحق لا الہ الا اللہ محمد الرسول اللہ
یا نبی سلام علیکم یا رسول سلام علیکم یا حبیب وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما صلى الله على حبيبه محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين بحق لا إله إلا الله محمد رسول الله
آمين نور زمان